नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2079 साल मंगसिर महिनाको 29 गते बिहिबार, तदनुसार 2022 डिसेम्बर 15 तारीक, नेपाल सम्बत 1143। कार्यक्रम अखबारमा पहिलो समाचार लिँदैछौं गोर्खापत्रबाट। निर्वाचन परिणाम सार्वजनिक, राष्ट्रपति समक्ष आज प्रतिवेदन बुझाइदै शीर्षकमा गोर्खापत्रले मुख्य समाचार बनाएको छ। निर्वाचन आयोगले आम निर्वाचन 2079 परिणाम सहितको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत गर्ने भएको छ। मतदान सम्पन्न भएको करिब 3 सातापछि आयोगले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्न लागेको हो। निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भन्नुभयो, निर्वाचनको नतिजा घोषणा भएको 7 दिनभित्र राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्नुपर्ने प्रावधान बमोजिम भोलि आज प्रतिवेदन पेश गर्न लागि हो। वहाँले प्रदेशको हकमा प्रदेश प्रमुख समक्ष पुस 2 गते प्रदेश सभा सदस्य निर्वाचनको प्रतिवेदन आयोगका पदाधिकारीले प्रस्तुत गर्ने बताउनुभयो। निर्वाचनको पूर्व सन्ध्यामा आयोगले मंगसिर 12 गते भित्र राष्ट्रपति समक्ष निर्वाचन प्रतिवेदन प्रस्तुत गर्ने जनाउँदै मंगसिर 3 सातादेखि नै सरकार गठनको प्रक्रिया प्रारम्भ हुने गरी तयारी गरेको बताएको थियो। तर 3 जिल्लामा पुनः मतदान भएको र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मंगसिर 3 साता मात्रै सम्पन्न हुँदा आयोगलाई अन्तिम नतिजा सार्वजनिक गर्न मंगसिर मसान्तसम्म पर्खनु परेको हो। निर्वाचन परिणाम बमोजिम प्रतिनिधि सभाको प्रत्यक्षतर्फ 165 र समानुपातिकतर्फ 110 प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्, जसमा प्रतिनिधि सभातर्फ 184 पुरूष निर्वाचित भएका छन् भने प्रदेश सभातर्फ 350 पुरूष निर्वाचित भएका छन्। आयोगले अन्तिम परिणाम बमोजिम प्रतिनिधि सभातर्फ 275 र प्रदेश सभातर्फ 550 गरी कुल 825 निर्वाचित भएका छन्। निर्वाचन परिणाम सार्वजनिक, राष्ट्रपति समक्ष आज प्रतिवेदन बुझाइदै गोर्खापत्रले मुख्य समाचार बनाएको छ। प्रतिनिधि सभामा युवा भन्दा वृद्ध तेब्बर 275 सदस्यीय प्रतिनिधि सभामा 40 वर्ष मुनिका 28 युवा र 60 वर्ष माथिका 88 ज्येष्ठ नागरिकको उपस्थिति। रोचक के छ भने 71.42% युवा समानुपातिकबाट आएका हुन् भने 71.59% ज्येष्ठ नागरिक प्रत्यक्ष निर्वाचन जितेर संसदमा पुगेका हुन्। प्रतिनिधि सभामा युवा भन्दा वृद्ध तेब्बर नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। प्रतिनिधि सभामा युवा भन्दा ज्येष्ठ नागरिकको उपस्थिति तेब्बर भन्दा बढ़ी छ। 275 सदस्यीय सभामा 40 वर्ष मुनिका 28 युवाको प्रतिनिधित्व भएको छ, जबकि 60 वर्ष माथिका ज्येष्ठ नागरिकको उपस्थिति 88 जनाको रहेको छ। ज्येष्ठ नागरिक सम्बन्धी ऐनले 60 वर्ष पुगेकालाई ज्येष्ठ नागरिक भनेर परिभाषित गरेको छ। ऐनले 70 वर्ष कटेकालाई वरिष्ठ ज्येष्ठ नागरिक भनेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको चुनावको अन्तिम परिणाम अनुसार 40 वर्ष मुनिका 8 जना प्रत्यक्षबाट र 20 जना समानुपातिक प्रणालीबाट चुनिएका हुन्। प्रतिनिधि सभामा युवा भन्दा वृद्ध तेब्बर नयाँ पत्रिकाको प्रमुख खबर हो यो। 825 सीटकै परिणाम, मतबदर 5.06% शीर्षकमा अन्नपूर्णको अग्रपृष्ठमा खबर छ। प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा 825 जना निर्वाचित भएका छन्। निर्वाचन आयोगले हिजो सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार प्रतिनिधि सभातर्फ 275 र प्रदेश सभातर्फ 550 जना उम्मेद्वार निर्वाचित भएका हुन्। प्रतिनिधि सभातर्फ पुरूष 184 र महिला 91 जना निर्वाचित भए। प्रतिशतका आधारमा यो पुरूष 66.90 र महिला 33.10% हो। प्रदेश सभातर्फ भने पुरूष 350 र महिला 200 जना निर्वाचित भएको आयोगको तथ्याङ्कमा उल्लेख छ। प्रदेश सभामा 63.64% पुरूष र 36.36% महिला निर्वाचित भए। हिजो पत्रकार सम्मेलन गर्दै आयोगले अन्तिम मत परिणाम सार्वजनिक गरेको हो। 825 सीटकै परिणाम मतबदर 5.06% शीर्षक दिँदै अन्नपूर्णको अग्रपृष्ठको खबर हो यो। यता राजधानीले 4285 उम्मेद्वारको जमानत जफत 40 दलले गुमाए धरौटी शीर्षकमा मुख्य समाचार बनाएको छ। गत चार मंगिरमा सम्पन्न आम निर्वाचनका क्रममा कुल सदरमतको 10% प्राप्त गर्न नसकेका 4285 उम्मेद्वारको जमानत जफत भएको छ। निर्वाचन आयोगले हिजो पत्रकार सम्मेलन गर्दै प्रतिनिधि सभातर्फ 2411 र प्रदेश सभामा 3224 गरी 5635 उम्मेद्वारी परेकामा दुवैतर्फ गरी 4285 जनाको जमानत जफत भएको जनाएको छ। आयोगका अनुसार प्रतिनिधि सभातर्फ उम्मेद्वार 1772 पुरूष र 189 महिला गरी 1961 जनाको धरौटी जफत भएको हो। आयोगका अनुसार प्रदेश सभातर्फ 2086 पुरूष र 237 महिला र एक अन्य गरी कुल 2324 जनाको धरौटी जफत भएको जनाइएको छ। यो संख्या कुल उम्मेद्वारको 76% भन्दा बढ़ी हो। आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले प्रतिनिधि तथा प्रदेशसभा दुवैतर्फ गरी 4285 उम्मेद्वारको धरौटी जफत भएको जानकारी दिनुभयो। 4285 उम्मेद्वारको जमानत जफत 40 दलले गुमाए धरौटी राजधानीले मुख्य खबर बनाएको छ। ओलीका दूत मार्फत दाहाललाई प्रधानमन्त्री प्रस्ताव शीर्षकमा नागरिकले मुख्य खबर बनाएको छ। निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन घोषणा राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहँदा सरकार गठनबारे विभिन्न दलबीच औपचारिक अनौपचारिक संवाद शुरू भएका छन्। वर्तमान सत्ता गठबन्धनका चार दलले नयाँ सरकार बनाउने बहुमत नपाएपछि विपक्षी खेमामा रहेको एमाले पनि सरकार बनाउने विषयमा अनौपचारिक छलफल थालेको छ। अनौपचारिक छलफलकै क्रममा एमाले सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रलाई गठबन्धन छाडेर आए सरकार गठनका लागि सबै विकल्प खुल्ला राख्ने सन्देश पठाए गठबन्धन छाड्न गाह्रो देखिएको छ। गठबन्धन छाडेर आए कुनै न कुनै विकल्पबारे छलफल गर्न सकिन्थ्यो। त्यो भनेको दाहाललाई प्रधानमन्त्री पनि हो, तर त्यसका लागि गठबन्धन छाडेर आउनुपर्ने भनेर हामीले भनेका छौं। माओवादी केन्द्रका नेतासँग अनौपचारिक कुराकानी गर्दै आउनुभएका एमालेका एक पदाधिकारीले भन्नुभयो, माओवादी केन्द्रले एमालेलाई देखाएर कांग्रेससँग आधा आधा कार्यकाल बाँडेर शुरूमा प्रधानमन्त्री लिन खोजेको छ। एमालेको बुझाई पनि आफ्ना नेताहरूसँगको भेटघाटलाई देखाएर माओवादी केन्द्रले कांग्रेससँग बार्गेनिङ पावर बढ़ाइरहेको भन्ने हो। माओवादी केन्द्रका नेताहरूले एमालेलाई देखाएर कांग्रेससँग शक्ति बाँडफाँड बारे कुरा गरिरहेका छन्। उनीहरूले गठबन्धन छाडेर हामीसँग कुरा गरून्, सबै विकल्पमा खुल्ला छलफल हुन्छ। एमालेका ती पदाधिकारीले भन्नुभयो, पछिल्लो पटक कांग्रेसभित्र देखिएको शक्ति ध्रुवीकरण र गैर वामपन्थीको मिलेमतोमा सरकार बन्ने सम्भावना देखिएपछि माओवादी केन्द्र एमालेतिर आकर्षित भएको आकलन सो दलका नेताहरूको रहेको छ। ओलीका दूत मार्फत दाहाललाई प्रधानमन्त्री प्रस्ताव नागरिकको मुख्य खबर हो यो। गैर राजनीतिक राजनीतिको पुनरावृत्ति गराउने गृहकार्य खिल राजुवा सो सरहलाई राष्ट्रपति बनाउने खेल कान्तिपुरको मुख्य खबर हो यो। सरकार गठनका लागि सांसद संख्याको जोड़ घटाउ भइरहेका बेला नेपथ्यमा भने राष्ट्रपति पदमा गैर राजनीतिक व्यक्ति ल्याउने प्रपञ्च भइरहेको छ। शक्ति पृथकीकरणको सिद्धान्त विपरीत एक दशक अघि न्यायपालिका र कार्यपालिकाको प्रमुख हुनुभएका खिलराज रेग्मी वा त्यस्तै व्यक्तिलाई राष्ट्र प्रमुख बनाउन नाटकीय कार्य भएको हो। संविधान जारी भएपछि दोस्रो निर्वाचन सम्पन्न भएर मुलुक विधिको शासनमा अघि बढ़न खोजिरहेका बेला रेग्मी वा सो सरहका व्यक्तिलाई राष्ट्र प्रमुख बनाए संसदीय राजनीति र जनमतको अपमान हुने भन्दै कांग्रेसकै नेताहरूले सुझाव दिँदा दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले भने कदम बढ़ाइसक्नु भएको छ। यही सन्दर्भमा उहाँले मंगलबार साँझ रेग्मीसँग बालुवाटारमा संवाद पनि गरिसक्नु भएको छ। साँझ 5:30 बजे पालवाटार पुग्नुभएका रेग्मी करिब 1.5 घण्टापछि बाहिरिनु भएको थियो। कांग्रेस नेता विमलेन्द्र निधिले प्रधानमन्त्री देउबा र रेग्मी बीच भेटघाट भएको पुष्टि गर्नुहुँदै छलफलको विषय भने आफूलाई थाहा नभएको बताउनुभयो। प्रधानमन्त्रीलाई भेट्न मंगलबार 5 बजे म बालुवाटार पुगेको थिए। आधा घण्टापछि रेग्मी आउनुभयो। त्यसपछि म निस्किएकाले संवादको विषय थाहा भएन। निधिले भन्नुभयो, रेग्मीसँग नमस्कार आदान प्रदान गरेर म निस्किएको हुँ। प्रधानमन्त्रीका अर्का सहयोगीले भने राष्ट्रपतिमा कसलाई ल्याउने भन्ने सन्दर्भमा नै यो भेटघाट भएको बताउनुभयो। गैर राजनीतिक राजनीतिको पुनरावृत्ति गराउने गृह कार्य, खिलराज वा सो सरहलाई राष्ट्रपति बनाउने खेल कान्तिपुरको मुख्य समाचार हो। सम्पत्ति शुद्धिकरण निवारणमा कठोर कानून आवश्यक, अध्यादेश जारी नहुँदा जोखिम बढ़्यो, गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। सम्पत्ति शुद्धिकरण हुन नदिने गरी कड़ा कानून निर्माण नभए नेपाल अन्तर्राष्ट्रिय अनुगमनमा कमजोर साबित हुने जोखिम बढ़ेको छ। संसदबाट त्यस्तो कानून बन्न नसकेको अवस्थामा सरकारले अध्यादेशबाट कानून ल्याउने गरी कार्तिक 7 गते राष्ट्रपति समक्ष केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश प्रस्तुत गरेकोमा जारी नभई रोकिएको विभिन्न करछली भ्रष्टाचार हुण्डी लगायत अन्य अपराधजन्य कार्य मार्फत सिर्जना हुने कमाईलाई वैध हुनबाट रोक्ने प्रयास सम्पत्ति शुद्धिकरण निवारण हो। त्यस्तो कार्य रोक्न र अन्तर्राष्ट्रिय अनुगमनमा नेपाललाई कमजोर हुन नदिन सरकारले ऐन संशोधन गर्नु परेको थियो। केही नेपाल ऐन संशोधन अध्यादेश मार्फत पानी जहाज दर्ता ऐन 2027, मालपोत ऐन 2034, पर्यटन ऐन 2035, भवन ऐन 2055, दामाशाही सम्बन्धी ऐन 2063, धितोपत्र सम्बन्धी ऐन 2063, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064, सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण ऐन 2064, कसूरजन्य सम्पत्ति तथा साधन रोक्का नियन्त्रण र जफत ऐन 2070, पारस्परिक कानूनी सहायता ऐन 2070, संगठित अपराध निवारण ऐन 2070, मुलुकी अपराध संहिता 2074, सहकारी ऐन 2074, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन 2075 संशोधन गर्ने प्रस्ताव गरेको थियो। सरकारले यी कानूनको संशोधनको प्रक्रिया यस अघिको प्रतिनिधि सभामा विधेयक प्रस्तुत गरी शुरू गरेको थियो, तर सोही विधेयकमा प्रतिनिधि सभाको कार्यकाल बढ़ाउने गरी संशोधन पनि परेको र त्यसको विरोध भएपछि सरकारले कार्यकाल लम्ब्याउने दफा फिर्ता लिएर फास्ट ट्र्याकबाट पारित गरेको थियो। राष्ट्रिय सभामा भने केही स्वार्थ समूहका कारण विधेयक पारित नभएको तत्कालीन न्याय कानून तथा संसदीय मन्त्री गोविन्द कोइरालाले भन्नुभयो। सम्पत्ति शुद्धिकरण निवारणमा कठोर कानून आवश्यक, अध्यादेश जारी नहुँदा जोखिम बढ़्यो, गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर बनाएको छ। लामिछाने विरूद्ध रिट, नागरिकता र राहदानीमा कृत्य गरेको दावी कान्तिपुरको अग्रपृष्ठको खबर हो। यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसदको शपथ लिन रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरेको भन्दै उहाँको सभापति पद समेत खारेज गर्न माग गरिएको छ। चितवन 2 प्रतिनिधि सभा सदस्य निर्वाचित लामिछाने विरूद्ध युवराज पौडेलले एकल तथा अधिवक्ता द्वय रविराज बसौला र नानी बाबु खत्रीले संयुक्त रिट दर्ता गराउनु भएको हो। उहाँहरूले राष्ट्रिय स्वतन्त्र पार्टी लामिछाने, निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, गृह मन्त्रालय र मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाउनु भएको छ। सर्वोच्चले बुधबार रिट दर्ता गर्दै पुस 6 सुनवाईका लागि संवैधानिक इजलासमा पेशी तोकेको छ। लामिछाने विरूद्ध रिट, नागरिकता र राहदानीमा कृत्य गरेको दावी कान्तिपुरको अग्रपृष्ठको समाचार हो। यो रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ कार्यक्रम अखबार। अब केही बेर विज्ञापन र सन्देश।
सुरेश के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाको लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका बाँकी प्रसंग। एउटै परिवारका 8 सदस्यको मृत्यु, गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। काभ्रे पलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका 4 चलाल गणेश स्थान सल्ला फेदमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा एकै परिवारका 8 जनाको मृत्युपछि गाउँ नै शोकमा डुबेको छ। बेथानचोक गाउँपालिका 5 च्याल्टीमा मामा बनेर व्रतबन्ध छेवरमा गएका बनेपा नगरपालिका 11 सल्लेका एउटै परिवार भित्रका 8 जनाको मृत्यु भएको हो। दुर्घटनामा 17 जनाको मृत्यु भएकोमा बनेपा नगरपालिका 11 एकै परिवारका 8 जनाको मृत्यु भएको थियो। बनेपा नगरपालिका 11 वडाध्यक्ष शिवकुमार थापाले वडाभित्रका एउटै परिवारका 8 सदस्यको मृत्यु भएपछि वडा शोकमा डुबेको बताउनुभयो। मंगलबार अकल्पनीय दुर्घटना भयो। उक्त दुर्घटनामा हाम्रो वडाको एउटै परिवारका 8 जनाको मृत्यु भयो। हामी वडावासी शोकको घड़ीमा छौं, अध्यक्ष थापाले भन्नुभयो। दुर्घटनामा निर्मला सहित 28 वर्षीय कोपिला तामाङ, 55 वर्षीय कुमार तामाङ, 11 वर्षीय पुष्कर तामाङ, 28 वर्षीय मंजू तामाङ, 43 वर्षीय हेमा तामाङ, 50 वर्षीय आकुर तामाङ र 30 वर्षीय वृद्ध तामाङको मृत्यु भएको छ। थापाले एकै परिवारका सदस्यको मृत्यु भएकाले शवको पोस्टमार्टम भए पनि परिवारका केही सदस्य विदेशमा रहेकाले उहाँहरू नआएसम्म दाह संस्कार नगरिने बताउनुभयो। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका अनुसार दुर्घटनामा एउटै परिवारका 8 र अन्य 9 जना सहित 17 जनाको मृत्यु भएको थियो। प्रहरीका अनुसार दुर्घटनामा जिल्लाको तेमाल गाउँपालिका 8 29 वर्षीय चिकालक्ष्मी तामाङ, वहाँका 9 वर्षीय छोरा गुरू मणिदास तामाङ, ललितपुर जिल्ला महाकाल गाउँपालिका 6 बसचालक सन्तोष भन्ने, तेज प्रसाद तिमिलसेना, बेथानचोक गाउँपालिका 4 19 वर्षीय रबिन तामाङ, मकवानपुर इन्द्र सरोवर गाउँपालिका 1 6 वर्षीय समीक्षा थिङको मृत्यु भएको छ। दुर्घटनामा जिल्लाको मण्डन देवपुर नगरपालिका 1 41 वर्षीय चेलीमाया तामाङ, बनेपा नगरपालिका 14 रामकुमार तामाङ, बनेपा नगरपालिका 14 28 वर्षीय गीता श्रेष्ठ र पेथानचोक गाउँपालिका 5 24 वर्षीय मंजू तामाङको शनाखत भएको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनामा 22 जना घाइते भएकोमा 1 जना उपचारपछि डिस्चार्ज भएको र अन्य 21 मध्ये धुलीखेल अस्पतालमा 9, शिर मेमोरियल अस्पतालमा 7 र काठमाडौँ र भक्तपुरका अस्पतालमा 5 जनाको उपचार भइरहेको जनाएको छ। यसैबीच प्रधानमन्त्रीबाट दुःख व्यक्त भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले काभ्रेको बेथानचोकमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो। एउटै परिवारका 8 सदस्यको मृत्यु, गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। सेजमा बढ़ेन लगानीकर्ताको आकर्षण, अभियानको मुख्य समाचार हो यो। आधारभूत पूर्वाधार सहित विशेष आर्थिक क्षेत्र सेजमा तयार पारिएका प्लट लगभग उपयोगहीन बनेका छन्। निर्यात प्रवर्धनका माध्यमबाट मुलुकमा औद्योगिकरणको प्रक्रिया अघि बढ़ाउने र तीव्र आर्थिक वृद्धिमा योगदान पुर्याउने लक्ष्य राखेर स्थापना भएका सेजमा लगानीकर्ता नै नआएपछि तिनीहरू उपयोगहीन जस्तै बनेका हुन्। सेजमा बढ़ेन लगानीकर्ताको आकर्षण अभियानले मुख्य खबर बनाएको छ। सुपारीको जस्तै तस्करीका लागि पोस्ता दानाको आयात खुलाउने गृह कार्य, कान्तिपुरको अर्थपृष्ठमा समाचार छ। आम निर्वाचन सकिएसँगै दलहरू नयाँ सरकार गठनको तयारीमा छन्, तर शेरबहादुर देउवा नेतृत्वको काम चलाउ सरकार भने विवादास्पद काममा अग्रसर भइरहेको छ, जसको एउटा उदाहरण हो पोस्तादाना आयात खुलाउन गृह कार्य। सुपारी जस्तै तस्करी हुने पोस्तादानाको आयात खुलाउन सरकार अग्रसर भएको हो। सुपारीको जस्तै तस्करीका लागि पोस्ता दानाको आयात खुलाउने गृह कार्य कान्तिपुरको अर्थपृष्ठमा खबर छ। यसै एक वर्षभित्रै कोरियाले 40,000 कामदार लैजाने कान्तिपुरकै अर्थपृष्ठमै भएको यो अर्को समाचार हो। दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत आउँदो एक वर्षभित्रै 40,000 नेपाली कामदार लैजाने जनाएको छ। कोरियाका श्रम तथा रोजगार उपमन्त्री पार्क जोङपिलले श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव एक नारायण अरियाललाई यसबारे जानकारी दिनुभएको हो। एक वर्षभित्रै कोरियाले 40,000 कामदार लैजाने कान्तिपुरको अर्थपृष्ठको समाचार हो यो। पाँच पटक ट्राफिक नियम तोडे 6 महिना लाइसेन्स निलम्बन नयाँ पत्रिकाको भित्री पृष्ठमा समाचार छ। सन्दर्भ ब्याजदर परिमार्जनमा जुट्यो सहकारी विभाग 19% तोक्न महासंघको दबाव नयाँ पत्रिकाको अर्थपृष्ठमा समाचार छ। सहकारी विभाग अन्तर्गत ब्याजदर परिमार्जनमा जुटेको छ राष्ट्रिय सहकारी महासंघको दबावपछि विभागले सन्दर्भ ब्याजदर वृद्धि गर्ने आन्तरिक तयारी शुरू गरेको हो। विभाग अन्तर्गतको सन्दर्भ ब्याजदर निर्धारण समितिको प्राविधिक उपसमितिको बैठकले आइतबार ब्याजदर निर्धारणका लागि थप कार्य अगाडि बढ़ाएको छ। सन्दर्भ ब्याजदर परिमार्जनमा जुट्यो सहकारी विभाग 19% तोक्न महासंघको दबाव नयाँ पत्रिकाको अर्थ पृष्ठमा खबर रहेको छ। अन्नपूर्णको अर्थ पृष्ठमा छ संकटमा सहकारी शीर्षकको समाचार। मापदण्ड विपरीत कारोबार र फितलो नियमनले सहकारी संस्था आर्थिक संकटमा पुगेका छन्। रूपन्देहीमा कार्यक्षेत्र बनाएका केही सहकारीमा आर्थिक संकट देखिएपछि बचतकर्ता समस्यामा परेका हुन्। ऋण प्रवाहमा भएको लापरवाहीले सहकारी संकटमा पुगेको जानकार बताउँछन्। संकटमा सहकारी अन्नपूर्णको अर्थ पृष्ठको समाचार हो यो। अब कार्यक्रममा सम्पादकीय चर्चित अध्यादेशको आधार शीर्षकमा गोर्खापत्रले सम्पादकीय बनाएको छ। विधायिका कानून बनाउने प्रमुख निकाय हो तर विधायिका क्रियाशील नभएका बेला तत्काल केही कार्य सम्पादन गर्नुपर्दा कार्यकारिणीलाई संविधानले कानून ल्याउने सुविधा दिएको छ। त्यस्तो सुविधा अध्यादेश हो र अध्यादेश सधैँका निम्ति रहँदैन। विधायिकाको अधिवेशन बसेपछि त्यहाँ पेश गर्नुपर्छ। विधायिकाले पारित नगरे समय सीमासँगै आफै निष्क्रिय हुन्छ। वर्तमान सरकारद्वारा मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश 2079 जारी गर्न राष्ट्र प्रमुख समक्ष पुगेसँगै यो विषय निकै चर्चामा आउन थालेको छ। चर्चित अध्यादेशको आधार गोर्खापत्रले सम्पादकीय बनाएको छ। यो सँगै कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।